नेपालमा झन्डै चाहन्छु 35 लाख अपाङ्गता भएका व्यक्तिहरू मध्ये करिबन चाहिँ अहिलेको तथ्याङ्कले चाहिँ 6 लाख जति चाहिँ ह्विलचेयर प्रयोगकर्ताहरू छन् भन्ने अनुमान छ। अनि ह्विलचेयर प्रयोगकर्ताहरूको लागि चाहिँ हाम्रो नेपालको पूर्वाधार चाहिँ अत्यन्तै कठिन दुरूह र जीवन भान्दै सक्ने भन्ने अवस्था छैन कि। अनि ह्विलचेयरहरू पहिलो कुरो त अन्तको कुरा छोडिदिउँ, काठमाडौँ उपत्यका नै पनि ह्विलचेयर लिएर बाहिर एक्लै ह्विलचेयर प्रयोगकर्ता निस्किन सक्ने पूर्वाधार छैन। अब दुर्गम क्षेत्रहरूमा, देशका दुर्गम क्षेत्रहरूमा हुने कुरा त कठिनाइको कुरा त बेग्लै छँदैछ। कतिसम्म अवस्था कठिन छ भने हाम्रो नेपालमा भएका ह्विलचेयर प्रयोगकर्तालाई आफ्नो शरीर अनुकूल चाहिने ह्विलचेयर समेत छैन। अनि यसलाई चाहिँ हामी ह्विलचेयर अभियानमा लागेका अभियन्ताहरूले के भन्ने गर्छ भने हामीलाई जुन किसिमको ह्विलचेयर दिइन्छ, 10 वर्षको बालकलाई 40 वर्षको भुँडे मान्छेको पाइप टेयर लगाइदियो भने के हुन्छ भन्ने गर्छौँ, त्यस्ता समेत ह्विलचेयर हुन्छ, जिउको असुहाउँदिलो। यस्तो कठिन अवस्था छ। अब यो कठिन अवस्थालाई तिर्नको लागि हामी विगत केही वर्षदेखि नेपालमा ह्विलचेयर अभियान सुरु गरेका छौँ, जसले चाहिँ हाम्रो नेपालका सडकहरू, भवनहरू, अन्य पूर्वाधारहरू ह्विलचेयर मैत्री हुनुपर्छ, ह्विलचेयर प्रयोगकर्ताले प्रयोग गर्न मिल्ने भयो भने अन्य किसिमका अपाङ्गता भएका व्यक्तिहरूको लागि समेत सहज हुन्छ भनेर हामी पहल गरिरहेका छौँ।
अनि अब तपाईँ अब अपाङ्गता भएकाहरूको अधिकार संरक्षणको लागि जुन स्थापित सरकारी निकायका सदस्य पनि रहनु भएको भन्ने मैले तपाईँको उसमा ब्लगमा पढेको थिएँ होइन, त्यसबाट चाहिँ सरकारी विचार चाहिँ कस्तो रहेको छ? मतलब के अब सरकारी स्तरमा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति नरहेको हिसाबले ह्विलचेयर प्रयोग गर्ने अथवा ह्विलचेयर नै नभएको व्यक्तिहरूको पनि समस्या बुझ्न नसकिएको जस्तो तपाईँले देख्नु भएको छ कि कस्तो छ?
तपाईँले सही भन्ने कुरा भन्नुभयो। हाम्रो नीति निर्माण तहमा अथवा देशको समग्र नीति निर्माण तहमा चाहिँ वास्तवमै अपाङ्गता भएका व्यक्तिहरूप्रतिको जुन संवेदना हुनुपर्ने थियो, जुन बुझाइ हुनुपर्ने थियो, त्यो नभएको नै हामीले पायौँ। अब यो नेपाल सरकारले एउटा संयन्त्र गठन गरेको छ, करिबन 5 वर्ष भयो संयन्त्र गठन गरेको, तर अझै पनि बल्ल बल्ल त्यो संयन्त्रमा हामीले कराउँदा कराउँदा गएर सिंहदरबारका भित्रका मन्त्रालयहरूका केही पूर्वाधारहरू अपाङ्गता मैत्री, अझ खास गरी ह्विलचेयर मैत्री बनाइए पनि अन्य अन्तरिम निकायहरूमा त्यो छैन। अनि यहाँसम्म कि हाम्रो देशको एउटै मात्रै संविधान सभा भन्छन् अथवा व्यवस्थापिका संसद भन्छन्, त्यहाँ एउटा ह्विलचेयर प्रयोगकर्ता सांसद अघिल्लो कार्यकालमा हुनुहुन्थ्यो, उहाँलाई चाहिँ चामलको बोरा बोके जस्तो झुन्ड्याएर लानु पर्थ्यो। अब यो अवस्था छ। अनि विभिन्न निर्माण सरकारी तहमा चाहिँ कानुनहरूमा भएका व्यवस्थाहरू छन्, भौतिक पूर्वाधारहरू अपाङ्गता मैत्री हुनुपर्छ, पहुँचयुक्त हुनुपर्छ भन्ने व्यवस्था चाहिँ छ, तर नीति निर्माण तहमा त्यसबारेमा सोच्ने संवेदना भएका मान्छेहरू नभएका कारणले गर्दाखेरि कुनै पनि सरकारी कार्यालयमा चाहिँ अहिले एउटा काठमाडौँ जिल्ला अदालत बाहेक कुनै पनि सरकारी कार्यालयमा चाहिँ अपाङ्गता मैत्री पूर्वाधार छैन, कुनै पनि विद्यालयहरू अपाङ्गता मैत्री छैनन्। एकदमै थोरै संख्यामा मात्रै निजी कलेजहरूले अपाङ्गता भएका विद्यार्थीहरूलाई पढ्ने सुविधा, सहज रूपमा पहुँचयुक्त पढ्ने सुविधा दिन्छन्। एकदमै कठिन छ अवस्था।
अनि गर्नु पर्यो भन्दाखेरि चाहिँ कस्तो रिएक्सन आउँछ त भनौँ न?
अनि उहाँहरूले दुई खाले नीति निर्माताहरू र सरकारी अधिकारीहरू मैले भेटेको छु। एक खाले मान्छेमा यो अधिकारीहरू चाहिँ उहाँ विदेश पनि पुग्नु भएको छ, विदेशमा देखेर आउनुभएको छ पूर्वाधारहरू, सानो एउटा अब्स्ट्याकल भन्छ अवरोधविहीन ठाउँहरू देखेर आउनुभएको छ, अस्ट्रेलियादेखि लिएर अमेरिका, क्यानाडा, जापान, कोरिया, धेरै देशहरू उहाँ पुग्नु भएको छ। उहाँहरूले भन्नुहुन्छ ओहो यो त बनाउनुपर्छ, गर्नुपर्छ भन्नुहुन्छ। अनि अर्का थरी अधिकारीहरूको चाहिँ बुझाइ चाहिँ के छ भने म अपाङ्गता भएको व्यक्ति होइन अथवा मेरो परिवारमा अपाङ्गता भएको व्यक्ति छैन अथवा म नजिकै बस्ने सोसाइटीमा अपाङ्गता भएका व्यक्ति छैन, उसको त्यसो भएदेखि मैले किन अपाङ्गता भएका व्यक्तिहरूको बारेमा सोच्ने, उनीहरूको लागि काम गर्ने भन्ने खाले सोचाइ भएका अधिकारीहरू हुनुहुन्छ। यो दुई थरी अधिकारीहरू हुनुहुन्छ, राम्रो सोच भएको गर्नुपर्छ भन्ने सोच भएका अधिकारीहरू अधिकार क्षेत्रमा, त्यो सम्बन्धित क्षेत्रको कार्यक्षेत्रमा हुनुहुन्न। अनि जति उहाँले पहल गर्नुहुन्छ त्यो पहल गर्नेमा पनि अर्को निकायका जो नकारात्मक सोच भएका अधिकारीहरू हुन्छन् उहाँले बजेट दिइदिनुहुन्न। अनि बजेट भएको ठाउँबाट कार्यान्वयन तहमा आउँदासम्म चाहिँ त्यसको चाहिँ उल्टो प्रतिफल देखिने गरी कार्यान्वयन हुन्छ। जस्तो उदाहरणको लागि भनौँ, अहिले काठमाडौँका केही सडक पेटीहरूलाई चाहिँ दृष्टिविहीनहरू समेत हिँड्न सकेन, मिल्ने सकेन गरी अथवा अपाङ्गता भएका व्यक्तिहरूले ह्विल चेयर लिएर जान सक्ने गरी एउटा ब्लक छेउनै काम भइरहेको छ। ती ब्लकहरू यस्तो तरिकाले ओछ्याइएको छ कि सामान्य रूपमा अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड हेर्ने हो भने विदेशी विज्ञले आएर धेरैचोटि हाँसेका छन्। अब ह्विल चेयर पास गर्ने ह्विल चेयर मजदुरी बाटो भनेको छ, बाटोमा गएर बिचमा गएर पोल खडा गरिएको हुन्छ अथवा बाटोमा बाँ लगाइदिएको छ, अब कसरी पास हुन्छ तपाईँ आफै विचार गर्नु।
अब यस्तो समस्याको माझ तपाईँले चाहिँ अब अन्नपूर्ण यात्रा गर्ने निर्णय गर्नुभयो होइन, आफ्नो ह्विल चेयर लिएर अन्नपूर्णसम्म जाने विचार गर्नुभयो, निर्णय गर्नुभयो, खास त्यो डिसाइड किन गर्नुभयो होइन, अनि कस्तो रह्यो त यात्रा, हामीलाई डिस्क्राइब गरिदिनुहोस् न त त्यो।
अहिले भर्खरै विश्वव्यापी रूपमै पछिल्लो समयमा चाहिँ एक्सेसिबल टुरिज्मको अवधारणा अगाडि बढ्दै आएको छ। एक्सेसिबल टुरिज्म विश्व पर्यटन सङ्गठनले पनि यो वर्षको विश्व पर्यटन दिवसलाई एक्सेसिबल सबैको लागि पर्यटन भन्ने मूल नाराका साथमै मनाएको थियो। अब हामी कहाँको मैले अघि नै पनि उल्लेख गरेँ, हाम्रो नेपाल विश्वमै पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र, पर्यटकहरू नेपाल धेरै आउनुहुन्छ र त्यसमा पनि अपाङ्गता विभिन्न किसिमको अपाङ्गता भएका पर्यटकहरू नेपालमा पटक पटक आउने गरिरहनु भएको छ। तर हाम्रो काठमाडौँकै सडकको अवस्था हेर्ने हो भने ह्विल चेयर लिएर एउटा ह्विल चेयर प्रयोगकर्ता काठमाडौँका कुनै पनि राम्रो पर्यटकीय सम्पदा भएको क्षेत्रमा एक्लै जान सक्दैन, त्यो अवस्था छ। अनि देशको अन्त्य पर्यटकीय क्षेत्रहरूमा त जान सक्ने सम्भावना पनि छैन। अनि अहिलेसम्म नेपालमा आउनुभएका पर्यटकहरूको प्रायः जस्तो चाहिँ के देखिएको छ भने दुवै हात नभएका खुट्टा नभएका वा दृष्टिविहीन अथवा शारीरिक रूपमा कुनै न कुनै कमजोरी भएकाहरू आउनुहुन्छ। उहाँहरू चाहिँ सामान्य सहयोगी लिएर अथवा कति हात खुट्टा लिएर पनि जान सक्ने देखिएको छ। तर नेपालमा चाहिँ पर्यटकीय क्षेत्र अझ त्यसमा पनि खास गरी पदयात्रा पर्यटनमा चाहिँ अहिलेसम्म ह्विल चेयर प्रयोगकर्ताहरू नगएको अनुभव थियो। म र 11 वर्षको स्विस भाइ आन्टोन बुगदमेयरले चाहिँ यसपटक हामीले अन्नपूर्ण पदयात्रा मार्गसम्म जाने प्रयास गऱ्यौँ, गयौँ र अन्नपूर्ण पदयात्रा मार्गको यात्रा सफलतापूर्वक पनि पुरा गऱ्यौँ। यसलाई चाहिँ हामीले डोको ट्रेक भन्ने नाम दिएका छौँ। यो चाहिँ हामी ह्विल चेयर प्रयोगकर्ताहरूलाई, 2 जना ह्विल चेयर प्रयोगकर्ताहरूलाई, 5 जना सहयोगीहरूले विशेष किसिमले डिजाइन गरिएको डोकोमा राखेर पदयात्रा क्षेत्रको यात्रा पुरा गराउनु भएको थियो। अनि त्यो यात्राको क्रममा चाहिँ बस्ने स्थानहरू, हामी बास बस्ने स्थानहरूलाई चाहिँ सकभर हामीले ह्विल चेयरको पहुँचयुक्त भएका, अब पहाडी क्षेत्रमा त्यो त सम्भव हुँदैन तर कम्तीमा ह्विल चेयर गुड्न सक्ने, वरिपरि हिँड्न सक्ने, आफूलाई सहज हुन सक्ने खाले स्थानहरू चयन गरेर बसेका थियौँ। यो यात्रा चाहिँ नेपालमै पहिलोपट्टि अलि अत्यन्तै जोखिमयुक्त र चुनौतीपूर्ण यात्रा हामीले गऱ्यौँ। यसमा चाहिँ हामीलाई 5 जना सहयोगीहरूले साथ दिनुभएको थियो। यस यो यात्रालाई मूल रूपमा चाहिँ हाल फ्रान्समा कार्यरत नेपाली लेखक दधिराम सापकोटा र स्विस मनोविद पात्रिक जेननले अवधारणा बनाउनु भएको हो, उहाँले व्यवस्थापन गर्नुभएको हो। यो यात्रामा हामीहरू कुल 9 जना सहभागी थियौँ र त्यसमा 5 जना सहित 13 जना यात्रीहरूले हामीले अन्नपूर्ण बेस क्याम्पमा जम्मा 11 दिनसम्मको हाम्रो यात्रा सम्पन्न गरे।
कस्तो एक्सपिरियन्स, कस्तो रह्यो तपाईँको अनुभव, फेरि गर्छु भनी सोच्नु भएको छ कि एकचोटि गरे पुग्छ जस्तो लाग्यो कि कस्तो भयो ओभरअल एक्सपिरियन्स?
हामीले मूलभूत रूपमा यो यात्रालाई चाहिँ पर्यटन क्षेत्रमा एउटा झकझक्याउने नडकी हामीले ढोका झकझक्याउने यात्रा भनेका छौँ, किनभने यसले चाहिँ नेपालमा यस्तो किसिमको जोखिमयुक्त पर्यटन यात्रा पदयात्रा अथवा होइन पदयात्रा त भन्न अलिअलि नमिल्ने भए पनि जोखिमयुक्त यस्तो किसिमको यात्रा पनि सम्भव गर्न सकिने रहेछ भन्ने एउटा यात्रा एउटा अभियान आएर ल्यायो। अब यसको अलिकता विस्तारित रूपमा पछिल्लो समयमा अन्य अन्य क्षेत्रहरूमा पनि जान सकिन्छ कि अब त्यसमा अहिले पहिलो अनुभवले गर्दाखेरि डोकोको ठाउँमा अरू अरू किसिमको बोक्न मिल्ने साधनहरू बनाउन सकिन्छ कि अन्य अन्य सहज बनाउन सकिन्छ कि भन्ने सोचहरू विकास भएको छ। र अनि अहिले मैले पछिल्लो समयमा यो यात्राको सम्बन्ध गरेर आए पछाडि अहिले नेपालका मूल रूपमा ठुला पदयात्रा क्षेत्रहरूमा नसकिए पनि तराई क्षेत्रमा र काठमाडौँ वरिपरि रहेका केही निकुञ्ज क्षेत्रहरूमा चाहिँ व्हीलचेयर ट्रेल बनाउन सकिने एउटा सम्भावना देखेको छु। अहिले यो यस विषयमा म निरन्तर अब कलम चलाउनेछु, आवाज उठाउनेछु र त्यो भयो भने नेपालको पर्यटन क्षेत्रको लागि एउटा नयाँ पहल हुनेछ।
भनेपछि तपाईँ फेरि जान मिल्यो भने फेरि जानुहुन्छ?
सम्भव भएसम्म, किनभने यसले त मैले 8 वर्ष अगाडि जब म सडक दुर्घटनामा परेर मेरो आधा शरीर नचल्ने अवस्था अर्थात् प्याराप्लेजिकको अवस्थामा थिएँ, यतिखेरसम्म मैले सोचेको पनि थिएन कि म नेपालको कुनै पदयात्रा क्षेत्रमा पर्यटन क्षेत्रमा जान्छु, यसरी यात्रा पुरा गरेर आउँछु भनेर सोचेको थिइनँ। अब यसले पहिलो अनुभवले गर्दाखेरि होइन सकिने रहेछ, सहयोगीहरू भयो भने सहयोगीहरूको टिम भयो भने सम्भव हुने रहेछ भन्ने मलाई उत्साह एउटाले जगाएको छ। हेर्दै जाउँ, कुनै दिन संयोग मिल्यो भने सगरमाथाको फेरिसम्म जाउँला र अथवा अन्य कुनै पदयात्रा क्षेत्रमा अन्य कुनै पर्यटकीय क्षेत्रमा जान सक्छु भन्ने अपेक्षा छ मलाई।